और स्वामी प्रभु तर्फ हेरौँ। धन्यवाद परमेश्वर, हामी तपाईँको अनुग्रहको सिंहासनको नजिकमा हामी छौँ, यहीँ बस्छौँ र यहीँबाट हामी सिक्न चाहन्छौँ। हाम्रो सबै दुर्बलताहरूमा तपाईँको अनुग्रह सिद्ध होस्, प्रशस्त छ अनि यसलाई धन्यवाद दिन्छौँ। अनि हरेकको लागि हामी प्रार्थना गर्छौँ, तपाईँले मनका आँखाहरू खोलिदिनु भएको होस् र तपाईँको जनहरूलाई तपाईँको इच्छाजन्य ज्ञानले भरिदिनुहोस् र हामी सबैजना नै तपाईँसितको हाम्रो यो अनन्त सम्बन्ध जुनमा हामीलाई प्रवेश गराउनु भयो विश्वास गरेको दिनमै, यो सम्बन्धको बारेमा अझ जान्न सकौँ र विगतमा तपाईँसँग हिँडेका विश्वासीहरू र उनीहरू जिएका त्यो समयहरूलाई पनि हामी बुझ्न सकौँ, ताकि हामी यस प्रबन्धकीय युगमा कसरी जिउनुपर्ने हो र हाम्रो जिम्मेवारीहरू अझ बोध गराउनुहोस्। हाम्रो हामीलाई सहायता गर्नुहोस् पिता, हामी असल भण्डारीहरू हुन चाहन्छौँ तपाईँको रहस्यका सत्यताहरूका। अनि तपाईँ अति रिसाउनुमा ढिलो धीरजी हुनुभएको छ हामीप्रति, अनि हामी धन्यवाद दिन्छौँ यसको लागि। हामीलाई साना बालकहरूलाई जस्तै पाइला पाइला गर्दै आज यहाँसम्म डोर्याउनु भएको छ, हामीलाई अन्धकारबाट उज्यालोमा ल्याएर हामीलाई क्रमिक रूपमा हामीलाई सत्यताहरू देखाउँदै आउनुभएको छ। हाम्रो कैयौँ कमजोरीहरूमा, हाम्रो अविश्वासहरूमा, हाम्रो ढिला सुस्तीमा पनि तपाईँ अति नै धैर्यवान हुनुभएको छ। प्रवेशको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अनि हामी यही अनुग्रहमै आशा गर्छौँ र भर पर्छौँ। अनि हाम्रो कुनै पनि क्षमता, हामी को हौँ, हामी के जानेका छौँ, हामीसँग के छ त्यसमा होइन प्रभु, तर तपाईँ को हुनुहुन्छ र तपाईँसँग के छ र तपाईँ के गर्न सक्नुहुन्छ भन्ने कुरामा हामी अहिले भरोसा गर्छौँ। अनि धन्यवाद दिन्छौँ हाम्रो बिचमा जे काम गर्दै हुनुहुन्छ र सहायता गर्नुभएको छ हामीलाई हर तरवरले, अनि हरेक हृदयमा काम गरिदिनुहोस्। यो स्वतन्त्रता, यो स्वस्थ समय, सबै थोकलाई धन्यवाद छ, तपाईँले गर्दा नि यो सब सम्भव भएको। अनि हामी बसेर प्रभु हाम्रो आँखा तपाईँमा लगाउन सकौँ, हाम्रो हृदयहरू तपाईँमा खिचियोस्, अनि तपाईँ आफूलाई महिमा लिनुहोस् हामी प्रार्थना गर्छौँ प्रभु येशूको नाम। हामी चाहिँ जुन समयमा जिइरहेका छौँ, प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नु भएर बौरी उठ्नुभयो, स्वर्ग जानुभयो र उहाँले शान्तिदाता पठाउनु भयो, त्यो दिनदेखि यता चाहिँ को समयलाई चाहिँ विशेष गरी परमेश्वरको अनुग्रह प्रकट गर्ने समय भनेर हामी केही हदसम्म बुझ्दछौँ। तर हामी अझ बुझ्न चाहन्छौँ, पावल प्रेरितले चाहिँ पवित्र आत्माद्वारा यसरी प्रार्थना गरेको छ, एफेसी 1:15। अनि एकदम महत्त्वपूर्ण छन् प्रियहरू यो नयाँ नियमको प्रार्थनाहरू। यदि हामी प्रार्थना गर्न सिक्ने हो भने चाहिँ हामीले नयाँ नियमको प्रार्थनाहरूलाई हामीले विशेष ध्यान दिनुपर्छ। अनि जब हामी विशेष ध्यान दिन थाल्छौँ, हामीलाई के लाग्छ भने त हामीले प्रार्थना गर्नै जानेको छैनौँ। एफसी 1:15 हेर्नुहोस् त, यसै कारण प्रभु येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा सुनेर, पावलले भन्छन् एफसीका विश्वासीहरूलाई, तिमीहरूको विश्वास र प्रेमको विषयमा सुनेर म के गर्दछु त भन्दछ, म त धन्यवाद दिन्छु। 16 म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढाउन छोड्दिन। 17 कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा अर्थात् चिन्ने ज्ञानमा एकदम घनिष्ठ उहाँसितको चिन्ने सम्बन्धमा बुद्धि र प्रकाशका आत्मा दिएका हो उन। कहिले प्रार्थना गरे हामीले यसरी अरू विश्वासीहरूको लागि? उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हो उन। किन? 18 पद, र तिनीहरूका मनका आँखाहरू उज्याला पारिएका हो उन। किन? जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ? यो प्रबन्धमा एउटा विश्वासी हुनु भनेको के रहेछ? यसको निश्चित निर्धक्क हाम्रो आशा के रहेछ? दोस्रो, र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ? अनि यस युगमा परमेश्वरले मानिसहरूलाई बचाउनु भएर उहाँले विशेष के महिमा पाउनुहुँदो रहेछ? 19 पद, र उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ? कस्तो प्रकारले काम गर्न सक्नुहुन्छ हाम्रो जीवनमा सो जान्न सक। अनि हामी चाहिँ त्यही दिशातिर गइरहेको छौँ। हामी अनुग्रहको प्रबन्धमा जिउनु भनेको के हो बुझ्न चाहन्छौँ। तर हामी चाहिँ विगतका विश्वासीहरू र पवित्र जनहरू चाहिँ कसरी परमेश्वरसँग कस्तो अवस्थामा कस्तो जिम्मेवारी र भण्डारीपनमा हिँड्नु पर्थ्यो, दुःख कुरा कसरी उनीहरू विफल भएर कसरी परमेश्वरले चाहिँ भण्डारीपन बदल्नु भयो र उहाँको क्रमिक रूपमा उहाँको योजना अगाडि बढाउँदै लानुभयो। अनि अझ पनि बाँकी नै छ, यो अन्तिम प्रबन्ध होइन। हामी उठाइ लगेपछि पनि एकदम बेग्लै समय आउँदैछ, एकदम बेग्लै। अहिले अध्ययन गर्न लागिरहेको छौँ विवेकको प्रबन्ध, एकदम फरक छ। कहीँ कुरा उस्तै पनि छन् तर अहिले भएको कुरा त त्यो बेला थिँदै थिएन। कति कुराहरू विवेकको प्रबन्धमा चाहिँ हामीले अध्ययन गर्नु अगाडि चाहिँ हिजो हामीले निर्दोषताको प्रबन्ध अध्ययन गर्दाखेरि के पाएँ भने अति सरल आज्ञा थियो आदम र हव्वालाई। अनि आदम विफल भयो, उसले पाप गर्यो, आज्ञा तोड्यो, नखाऊ भनेको फल खायो। अनि रोमी 5:19 भन्छ, किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पुरै संसार पापी बनिए, त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइन्छ। आदमले हामीलाई खाल्डोमा पार्यो, ख्रिस्टले चाहिँ हामीलाई खाल्डोबाट उठाउनुहुन्छ। ख्रिस्ट आदमले हामीलाई अन्धकारमा पार्यो, ख्रिस्ट संसारको ज्योति भएर आउनुभयो। आदमले गर्दा सबै पापी बनिए, तर येशु ख्रिस्टले गर्दा हामी धर्मी बन्न पाउँछौँ। हामीले गरेको कामहरूले होइन, तर विश्वासैद्वारा उहाँको धार्मिकता हामीले पाउँछौँ विश्वास गरेकै घडी। तर त्यो गर्नलाई त पहिला आफू अधर्मी छु भनेर बुझ्नुपर्छ। अब विवेकको प्रबन्ध सुरु भयो त्यही घडीदेखि जब चाहिँ आदम हवालाई हवा विफल भए, र त्यसैले हामी अध्ययन गर्दैछौँ अब कहिलेदेखि कहिलेसम्म यो विवेकको प्रबन्ध अथवा भण्डारीपन यो संसारमा विशिष्ट रूपमा रह्यो त? कहिलेदेखि सुरु भयो? यो चाहिँ मानिसको पतनबाट सुरु भयो। यो कहिलेसम्म रह्यो? यो चाहिँ जलप्रलय सम्म रह्यो। जल प्रलय त्यो घटना हो जुन घटनाले चाहिँ विवेकको प्रबन्धलाई चाहिँ अन्त गरिदियो। किन अन्त गर्यो विवेकको प्रबन्ध? अहिले भर्खर अध्ययन गर्न लागिरहेछौँ, सुरु हेर्न बाँकी छ, तर हामी देख्नेछौँ मान्छे विफल भयो। त्यसो भएर त हाम्रो रूपरेखा अनुसार चाहिँ सबभन्दा पहिला सूर्य मानिसको अवस्था, मानिसको जिम्मेवारी, अनि मानिस कसरी विफल भयो र त्यसैले कसरी परमेश्वरले इन्साफ गर्नु पर्यो, त्यो चारवटा रूपरेखाको बुधाहरू आफ्नो समझमा राख्दै यसलाई अध्ययन गर्नुभयो भने सजिलो हुन्छ। सुरुमा मानिसको अवस्था के थियो भने, अब मानिसले चाहिँ मनाई गरेको रुखको फलबाट खाएको थियो, होइन? प्रभुले भन्नुभएको थियो निर्दोष अवस्थामा, तर असल र खराबको ज्ञानको रुखबाट तिमीले नखानु, किनकि जुन दिन तिमीले त्यसबाट खानेछौ त्यही दिन तिमी निश्चय मर्नेछौ। उसको शरीर त्यो दिन मरेन, तर उसको भित्री मानिस चाहिँ परमेश्वरबाट अलग भयो। त्यसलाई बाइबलमा चाहिँ आत्मिक मृत्यु भनिन्छ। अनि त्यसैले हामी चाहिँ आदम हावाबाट जन्मेकोले जन्मैदेखि नै हामी चाहिँ मरेका छौँ। तपाईँ भन्ने उनलाई कसरी म मर्या छु र शरीरमा त मर्नु भएको छैन, तर तपाईँको मन, तपाईँको हृदय, तपाईँको आत्मा चाहिँ परमेश्वरबाट टाढा छ। परमेश्वरलाई चिन्नुहुन्न कहाँ कहाँ हो, तपाईँ मरेको हुनुहुन्छ भनेको त्यही हो। अनि तपाईँ यही अवस्थामा मर्नुभयो भने नरक जानुहुन्छ, तर यीशु ख्रिस्टमा चाहिँ हामी बाँच्न सक्छौँ। आदम त्यही दिन मर्यो आत्मामा, शरीर पनि मर्ने भयो, धेरै वर्ष बाँच्यो 930 वर्ष। तर त्यही दिन जुन दिन उसले चाहिँ त्यो रुखको फलबाट खायो र आज्ञा तोड्यो, उसमा ठुलो भिन्नता आयो। अब कसरी ऊ चाहिँ पतन भयो भन्ने कुराको अध्ययन चाहिँ उत्पत्ति 3 अध्यायमा हामी पढ्छौँ। हवालाई चाहिँ परीक्षा गर्न शैतान आयो र के भन्न थाल्यो भने, परमेश्वर जाति छैन, परमेश्वरले कति कुरा लुकाइरहेछ तिमीहरूबाट, तिमीहरूले यो रुखको फल खायो भने चाहिँ तिमीहरूका आँखा खोलिनेछ, एक, तिमीहरू परमेश्वर जस्तै हुनेछौ, नम्बर दुई, तिमीहरूले असल र खराबको ज्ञान पाउनेछ, नम्बर तीन, फाइदाहरू देखाउन थाले, झुटो कुरा मिसाउँदै प्रलोभन देखाए। परमेश्वरले त भनिसक्नु भएको थियो फल खायो भने नोक्सानी हुन्छ, शैतान आएर भन्छ फाइदा हुन्छ, आज त त्यही त होइन, मानिसको कुरा सुन्न थाल्नुहोस् होइन, उल्टो उल्टो कुरा आउँछ। यो चाहिँ परीक्षा भन्छ यस्तोलाई, परीक्षा। परीक्षा चाहिँ के जस्तो हो भने, माछा मार्ने बल्छी जस्तो हो। माछाले देख्छ गडौला यसो चलिरहेछ, ओहो कस्तो राम्रो, अनि सुर गएर चाहिँ कप्प खान्छ, तर बल्छी घाँटीमा अब अड्किन्छ, परीक्षा पासोमा ऊ पर्यो। परीक्षा भनेको चाहिँ मुसा मार्ने पासो जस्तो पनि हो। स्प्रिङ चाहिँ एकदम तनावमा बसिरहेको हुन्छ, त्यहाँ एउटा खानेकुराको लोभलाग्दो टुक्रा हुन्छ, सित्तै नछ, मुसाले देख्छ म आएर खान्छु भनेर जान साथ मुसालाई ठ्याप्पै त्यो पासोले चाहिँ समात्छ भित्र। हावालाई त्यही भएको लेखेको छ, अनि त्यो रुख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर, एकदा पनि राम्रो छ, बुद्धिमान बनाउनको निम्ति त्यो रुख चाहना गर्न लायकको रहेछ। सो त्यस स्त्रीले देखे, त्यसको फलबाट टिपी र खाए, अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिए, अनि तिनले खाए, अनि खाने बित्तिकै ठूलो परिवर्तन आयो। कसैले भन्नु परेन अब ठूलो परिवर्तन आउँदैछ तिनीहरूलाई भनेर, के पनि भन्नु भएन, खाने बित्तिकै यहाँ लेखेको छ, तब तिनीहरू दुवैका आँखा खुले र हामी नाङ्गा रहेछौँ भनी तिनीहरूले थाहा पाए, अनि तिनीहरूले नेभाराका पातहरू जोडेर सिलाएर आफ्ना निम्ति लुगा बनाए। निर्दोष हुँदाखेरि उनीहरू चाहिँ परमेश्वरको धार्मिकता, पवित्रता र ज्योतिले ढाकिएका थिए, तर उनीहरूले आज्ञा तोड्ने बित्तिकै परमेश्वरको धार्मिकता, परमेश्वरको पवित्रता, परमेश्वरको सबै गुणहरूबाट उनीहरू चाहिँ वञ्चित भए तुरुन्तै, अनि उनीहरू चाहिँ आँखा खुले भनेको छ, नाङ्गा रहेछ भनेर थाहा पाए भनेको छ, अनि उनीहरूले चाहिँ आफूलाई ढाक्न खोजे। ढिलो भइसकेपछि मात्र आदम र हवाले आफ्नो निर्णय कति मूर्ख रहेछ भनेर थाहा पाए। याद गर्नुहोस् है, उनीहरू निर्दोष थिएको मतलब चाहिँ उनीहरूलाई असल र खराबको ज्ञान पनि थिएन, अनुभवै छैन, उनीहरू खालि परमेश्वरको सबै असल कुराहरू मात्र जान्दथे, परमेश्वरको स्वरूपमा बनाइएकोले। तर जुन दिन उनीहरूले त्यो फल खाए नि, उनीहरूले अनुभवबाटै थाहा पाए कि खराब गर्नु यस्तो पो हुँदो रहेछ, एउटा सानो बच्चा जस्तो कि नछौ 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 भनेको छ आमाले, अनि त्यो बिजुलीको तार जोड्ने पालभित्र चाहिँ आफ्नो औँला घुसार्न गइरहेछ है, त्यहाँ नजाऊ 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 भन्दा पनि के हुन्छ होला है, घुसार्दाखेरि अनि उसले थाहा पाउँछ, झना नजानुहुन्न भएर है, यार हुन्छ अनुभवबाटै थाहा भयो, ओहो यो राम्रो होइन रहेछ। परमेश्वरलाई सबै कुराको ज्ञान छ, असल र खराब पनि, तर खराबको ज्ञान चाहिँ अनुभवले होइन, उहाँले कहिले पनि पापको अनुभव गर्नुभएको छैन, तैपनि उहाँलाई पाप थाहा छ, उहाँ पूर्ण रूपमा असल भएर यो उल्टो भनेर उहाँले घृणा गर्नुहुन्छ, त्यो हामी बुझ्न पनि सक्दैनौँ किनभने हामी जन्मदेखि नै पापी भएकोलाई। उत्पत्ति 3:22 अब परमेश्वरले के भन्नुभयो भने, अनि परम प्रभु परमेश्वरले भन्नुभयो, हेर मानिस हामी मध्ये एउटा झैं असल र खराब जान्ने भएको छ, अनि अब यसले कहीँ आफ्नो हात बढाउला र जीवनको रूपबाट पनि फल टिपेर खाला अनि सदा सर्वदा जीवित रहला। के परमेश्वर चाहिँ मानिस सदा सर्वदा जीवित रहोस् भनेर नचाहेकोले हो, होइन, जीवनको रूप त राखिदिनु भएको थियो नि खा भनेर। तर अब पापी भएपछि चाहिँ सधैँ त्यो पापी शरीरमा जिउनु त हाम्रो लागि अभिशाप हुन्छ, त्यसैले हाम्रै भलाइको लागि त्यो जीवनको रूखबाट खान दिनु भएन। कस्तो हुन्थ्यो होला यही तपाईँको पापी शरीरमा हजारौँ हजारौँ लाखौँ वर्ष जिउनु पर्यो भने, त्यो त कल्पना गर्न सकिँदैन है, एउटा पाप स्वभाव लिएर सधैँ जिउन मन छ त भन, परमेश्वरको अर्कै योजना थियो, हामीलाई ख्रिस्टमा अनन्त जीवन दिने हो। आदममा हामी जो जन्मेकाहरूलाई चाहिँ क्रुसमा टाँगेर त्यसको अन्त गरिदिने उहाँको योजना थियो, जुन चाहिँ प्रभु येशूले हाम्रो लागि गरिदिनु भयो। अब हामी अध्ययन गर्न लागेछौँ यो विवेक भन्ने कुरा के हो, किनभने आदम र हवाको उदाहरणबाट नै हामीले के बुझिसक्यौँ भने, जुन दुईजनाले पहिले असल खराबको ज्ञानै थिएन, आज्ञा तोडेर अथा भएर उनीहरूले चाहिँ यो खराब रहेछ भनेर थाहा पाएछ, अबदेखि चाहिँ उनीहरूसँग चाहिँ यो विवेक भन्ने कुरा, अर्थात् हामीले गल्ती गर्यो भने गल्ती गरिस् भन्ने ज्ञान, र ठिक गर्दाखेरि चाहिँ तैँले ठिकै गरिस् भन्ने एउटा ज्ञान चाहिँ आदम र हवाभित्र चाहिँ अब आए भएको छ, त्यसलाई चाहिँ विवेक भनिन्छ। विवेक कस्तो कुरा हो, विवेक चाहिँ हाम्रो शरीरको नसासँग तुलना गर्न सकिन्छ। जब हामीलाई कुनै चिजले च्याक्छ बेसरी है, यहाँ च्यापेको हुन्छ है, अनि यति चाँडो हामीले चाहिँ यसलाई निकाल्न खोज्छौँ, अनि हाम्रो मस्तिष्कमा चाहिँ यसलाई निकाल भन्ने चाहिँ आदेश दिन्छ भनेर चाहिँ बुझ्न आएको छ मान्छेले। तर यहाँबाट यहाँ दुखे कसरी यहाँ थाहा पाए, यहाँ चाहिँ नसाहरू हुन्छन् भनेको छ, नसाहरू, अनि शरीरका नसाहरूले चाहिँ सूचना पठाउँछन्, यहाँ च्याप्या छ, त्यसो झिक भन्छ अनि हामीले झिक्छौँ है, अनि त्यसैले विवेक राम्रै कुरा रहेछ। नसा यदि तपाईँको मरेको छ भने तपाईँलाई निकै खतरा हुन्छ, कुष्ठ रोग लागेको मान्छेको छालाको नसाहरू मरेको हुन्छन् जस्तो छ है, किनभने छालालाई आगोमा डढाउँदाखेरि पनि उसलाई केही पनि हुँदैन, केही पनि चाल पाउँदैन, अनि डढाएको डढाइ गर्यो भने त ऊ त राम्रो हुँदैन है, त्यो राम्रो अवस्था होइन। शरीरको नसाहरू राम्रो दुख्दाखेरि त हामीलाई राम्रो लाग्दैन, तर त्यो सूचना चाहिँ हामीलाई चाहिएको हो। विवेक त्यसैले हाम्रो भलाइको लागि परमेश्वरले राखिदिनु भएको हो। जब हामीले खराब काम गर्छौँ तब विवेकले भन्छ खराब गरे, कसरी भन्छ भने हामीले खराब काम गरेपछि चाहिँ हाम्रो मनमा चाहिँ अशान्ति हुन्छ, हाम्रो मनमा चाहिँ एकदम निराश हुन्छ अनि अप्ठ्यारो महसुस हुन्छ। सायद हामीलाई सुत्न खोज्दा पनि सम्झनुहुन्छ तैँले चोर्या हो त्यो है, त्यसैले यो दोषको भावना उत्पन्न हुन्छ। यदि पाप गरेर पनि मान्छेलाई केही पनि ल्याउने हो भने त ऊ त झन् पापको समाधानतिर लाग्दै लाग्दैन, ऊ त झन् पाप गरिरहेको हुन्छ। त्यसैले परमेश्वरले मानिसलाई चाहिँ तिम्रो समस्या छ भनेर महसुस गराउन र त्यो सच्याउनुपर्छ भनेर चाहिँ हामीलाई बोध गराउन चाहिँ यो विवेक राखिदिनु भएको छ। त्यसैले जसरी शरीरको नसाहरू जस्तै विवेक चाहिँ हाम्रो प्राणको नसा जस्तै भन्न सकिन्छ। विवेक चाहिँ के जस्तो हो भने तुलना गर्दाखेरि चाहिँ एउटा चेतावनी प्रणाली जस्तो हो। यदि गाडीको इन्जिन तात्तिन थाल्यो भने त्यसको स्विच माथि 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 जान थाल्छ, तात्यो 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 भनेर, अनि त्यसपछि चाहिँ गाडी ठिक समयमा रोकेन भने इन्जिन चाहिँ पुरै जाम हुन सक्छ, सिज हुन सक्छ। अस्ति हाम्रो यात्रामा तापले जुनमा त्यही भयो अनि त्यसैले त्यो चेतावनी प्रणालीलाई ध्यान दिनुपर्छ। हाम्रो चेतावनी प्रणाली चाहिँ काम गरेन त्यो बेलामा है, हामी चाहिँ घुइँकाइँ घुइँकै गऱ्यो, हामी चाहिँ पुग्ने है भनेर फिदिमबाट हामी कुद्न थाल्यौँ उकालोमा, अनि इन्जिन त तात्दै 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 गइरहेछ, मोबिल इन्जिन पास भइरह इन्जिन ओइल पास भइरहन्छ, अब के थाहा हामीलाई त्यहाँभित्रको कुरा है। अनि एक्कासी रोकिएपछि ल के भयो है, तलबाट त आवाज आएछ टङ 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 टङ, त्यो दम तात्तिएको धातुको आवाज आइरहेछ है। विवेकले पनि हामीलाई सूचना दिन्छ है, इन्जिन तात्तियो, ब्रेक बिग्रियो है, त्यहाँ केही न केही समस्या छ भनेर त्यहाँ सूचना आएपछि तुरन्त रोकेर चाहिँ त्यो समाधान गर्नेपट्टि लाग्नुपर्छ, आफै बनाउनु पर्यो अथवा मेकानिकले ल्याउनु पर्यो होइन। जब त्यो सूचना आउन थाल्छ, मानौ होइन कुनै कुनै चेतावनी प्रणालीमा चाहिँ आवाज पनि आउन थाल्छ, टिङ 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 घन्टी बज्न थाल्यो, अनि थाहा भयो ओहो केही बिग्रिएछ, तर हामीले भने कस्तो यो टिङ टिङ गरिरहेको मलाई डिस्टर्ब नै गर्यो है, यो कहाँ छ यसको तार भनेर त्यो टिङ 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 गर्ने आवाजको जुन स्पिकरको तार हुन्छ त्यही नै काट्यो अरे, मन परेन मलाई यो टिङ टिङ आवाज। त्यसपछि आहा आनन्द भयो, टिङ टिङ पनि आवाज छैन, अनि तपाईँ चाहिँ अगाडि बढिरहनु भएको छ। चेतावनी प्रणालीलाई नै बिगार्यो भने चाहिँ के हुन्छ, पछि गएर चाहिँ त्यो जुन चेतावनी दिइरहेको थियो नि, चेतावनी त रोकियो तर समस्या त रोकिएन नि, अनि झन् ठुलो समस्यामा परिन्छ। जस्तो कि आदम र हवाले पाप गर्ने बित्तिकै नै उनीहरूलाई चाहिँ थाहा भयो पाप खराब भएछ, अनि मानव आदमलाई चाहिँ रक्सी बनाउन आउँथ्यो अरे क्या मानव होइन, अनि हवा रक्सी बनाऊ है, अनि त्यसपछि बेसर रक्सी खाएर अब त आनन्द भयो है, अघि कस्तो कस्तो नराम्रो भएर त्यो अब त आनन्द भयो भनेर चाहिँ लागु पदार्थ रक्सी सेवन गर्छन् अहिले चाहिँ मान्छेहरू, उनीहरूलाई अशान्ति छ पापले गर्दा हो है, उनीहरू चाहिँ करेन्ट लगाएर हुन्छ कि के सुँगेर हुन्छ कि के सुई लगाएर हुन्छ कि के फिल्म हेरेर हुन्छ कि साथीहरूसँग रमझम गर्न गएको, यो विवेकलाई चाहिँ लट्याउन खोजिरहेछ संसार यो मनोरञ्जन अनि इत्यादिले, कोहीलाई के को नसा कोहीलाई के को नसा, तर त्यसले फाइदा गर्दैन। बाइबलले यस्तो बताएको छ कि विवेकलाई यतिसम्म बिगार्न सकिन्छ यदि मान्छेले गर्यो भने, त्यो चाहिँ तातो फलामले डामेको जस्तो बनाउन पनि सकिन्छ, पहिलो तिमोथी 4:2 चाहिँ झुटा शिक्षकहरू यस्तै हुन्छन् भनेछ, जसले कपट्याइको कारणले झुट बोल्दछन्, जसको विवेक चाहिँ तातो फलामले डामिएको हुन्छ। एउटा झुटा शिक्षक मलाई भेट्न आएको थियो हामी उता बस्दाखेरि। ढोकामा मैले सोधेँ, मलाई त शंका थियो यो चाहिँ झुटो शिक्षक हो भनेर। तपाईँले आनसाङ होमको नाम सुन्नु भएको छ, किनभने त्यही झुटो शिक्षक धेरै आइरहेछ, त्यस्तो शिक्षकहरू। उसले भन्छ, कहाँ कहाँ सुन्या जस्तो लाग्छ भन्छ। तपाईँले वर्ल्ड मिसन सोसाइटी अफ चर्च अफ गड भन्ने सुन्नु भएको छ, कतै छ कतै सुन्या जस्तो लाग्छ भनेर, त्यति त्योसँग आबद्ध छैन जस्तो उसले चाहिँ पुरा गर्दै थियो, जब कि त्यही संस्थाको मान्छे थियो। कप्ट्याइको कारणले झुट बोल्छन् अनि विवेक चाहिँ तातो फलामले डामिएको हुन्छ। अनि त्यसैले कोही कोही व्यक्तिहरूले आमाले बच्चालाई फ्यालेर जान सक्छ तातो फलामले डाने गरेर, श्रीमानले श्रीमतीलाई काटेर उसको गर्भना लिएर गएको खबरहरू हुन्छन्, अनि स्वाभाविक माया पनि नभएको कहाँबाट हुन्छ यस्तो तातो फलामले डामिएको विवेक भएपछि। त्यसैले विवेकलाई बिगार्न पनि सक्छ मान्छेले, तर परमेश्वरले त हाम्रो भलाइको राखिदिनु भएको थियो। विवेक चाहिँ तराजु जस्तो पनि हो, विवेकले चाहिँ आफैलाई न्याय गर्ने एउटा तराजु जस्तो हो। हामीले आफ्नो सबै कुराहरूलाई जोख्नुपर्छ, म के भन्दैछु, के भन्नुपर्छ, के भन्न लागिरहेछु, के काम गर्न लागिरहेछु, जोख्नु पर्यो, ठिक हो कि होइन। बोल्नु अगाडि गर्नु अगाडि पनि जोख्नु पर्यो, अनि बोलिसकेको गरिसकेपछि पनि मैले ठिक गरेँ कि गरिनँ भनेर चाहिँ हामीले जोख्नु पर्छ। अनि विवेकले चाहिँ फैसला दिन्छ, तिमीले ठिक गर्यो अथवा तिमीले बेठिक गर्यो। त्यसैले हामीले चाहिँ के गर्ने के नगर्ने भनेर चाहिँ यदि विवेकले जोख्ने हो भने हाम्रो तराजु चाहिँ राम्रो हुनु पर्यो। अनि त्यो तराजुले राम्रोसँग काम गर्नलाई चाहिँ त्यसमा सही ढक हुनु पर्यो। कहिले तपाईँलाई भएको छ 2 किलो स्याउ किन्दाखेरि 1.5 किलो मात्र परेन? मलाई भएको छ, किनभने त्यहाँ जोख्ने व्यक्तिले चाहिँ ठगिरहेको थियो। त्यहाँ 500 ग्राम भनेर चाहिँ ढक राखेछ, तर त्यो ढक चाहिँ वास्तवमा 400 ग्राम मात्र रहेछ। अनि त्यसैले चिनी किन्दाखेरि त है मैले 500 ग्रामको लागि पैसा तिर्छु, तर चिनी पाउँछु 400 ग्रामको। यहाँ चाहिँ ढक कति भर पर्दछ मा चाहिँ त्यो तराजुले ठिक काम गर्छ कि गर्दैन भन्ने कुरा आधारित छ। त्यस्तै गरिकन हामीले चाहिँ ठिक र बेठिकलाई जोख्न सक्नको लागि चाहिँ हामीलाई सत्यताको ढक चाहिन्छ। असल खराब, ठिक र बेठिकलाई चाहिँ छुट्याउन सक्न चाहिँ हामीसँग एउटा मापदण्ड चाहिन्छ। तर त्यो हाम्रो विवेक भन्ने तराजुले चाहिँ जे जानेछ त्यसको आधारमा मात्र जोख्न सक्छ। त्यसैले एउटा व्यक्तिले जति परमेश्वरको वचन बुझ्यो नि त्यति उसको तराजु पनि एकदम ठिक तरिकाले नाप्न थाल्छ। जति परमेश्वरको वचन र सत्यताहरू जान्यो त्यति हाम्रो विवेकले चाहिँ राम्ररी लेखाजोखा गर्न थाल्छ। जति परमेश्वरको वचन जानेन त्यति नै गडबड हुन थाल्छ हाम्रो जोख्ने तराजु। सामान्यतया चाहिँ विवेकले, मानिसहरूको विवेकले प्राय राम्रै काम गर्छ। प्रश्न उठ्छ, विवेकले कतिको राम्ररी काम गर्छ त? अघि भन्यो, मानिसको विवेक कति ठिक छ भन्ने कुरा चाहिँ उसित भएको असल र खराबको ज्ञानमा भर पर्छ। जस्तो कि यहुदीहरूलाई चाहिँ परमेश्वरले के दिनुभयो? आफ्नो लिखित व्यवस्था, 10 आज्ञा र अन्य आज्ञाहरू दिनुभयो। यहुदीहरूसँग त परमेश्वरको अचूक वचन भएकोले उनीहरूलाई चाहिँ असल विवेक राख्न उनीहरूलाई ठूलो मौका थियो। ए त्यसो भए अन्य जातिहरू नि, अन्य जातिहरूलाई चाहिँ बाइबलमा लेखेको छ रोमी 2:14 उनीहरूसँग त व्यवस्था छैन भनेको छ. तर है रोमी 2:15 पल्टाउँदा हामी यहाँ चाहिँ हेरौँ, रोमी 2:15 इजरायलसँग चाहिँ 10 आज्ञा थियो, हामी अन्य जातिहरूसँग हामीसँग 10 आज्ञा त थिएन लिखित रूपमा, तर हामीसँग के थियो पहिलेदेखि नै. रोमी 2:14 पढौँ, किनभने जब अन्य जातिहरूले जससँग व्यवस्था छैन स्वभावले व्यवस्थामा भएका कुराहरू गर्दछन् तब तिनीहरूसँग व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्. के भनेको यो 15 तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्. तिनीहरूको विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले आपसमा दोषी वा निर्दोष ठहराउँछन्. यहाँ एकदमै महत्वपूर्ण कुरा हामीलाई परमेश्वरले बताउनु भएको छ. कहिले लिखित रूपमा 10 आज्ञा नपाएको सम्पूर्ण गैर यहुदी अन्य जातिहरू अर्थात् सँग चाहिँ उनीहरूको हृदय नै परमेश्वरको व्यवस्था लेखिएको छ भनेको छ. व्यवस्थाको काम जसले चाहिँ उसले ठिक गर्दा तिमीले ठिक गर्यो, बेठिक गर्दा तिमीले बेठिक गर्यो भनेर भन्छ. अनि यो असल र खराबको ज्ञान हुन सक्ने क्षमतालाई चाहिँ विवेक भनिन्छ. त्यो चाहिँ हृदयहरूमा लेखेको छ भनेको छ. विवेक हृदयमा छ, लेखिएको छ, त्यसलाई विवेक भनिन्छ. केही उदाहरणहरू हेर, जस्तो कि अबिमेलेक भन्ने एकजना राजा थिए इसहाकको पालामा, अब्राहमको छोराको पालामा. उनी चाहिँ एक अन्य जाति थिए पलस्तीहरूको. अनि इसहाक त्यो ठाउँमा आउँदाखेरि उसलाई डर लाग्यो, यिनीहरूले त मेरो श्रीमतीलाई चाहिँ राम्री देखेर मलाई मारेर मेरो श्रीमती लान के बेर, मेरो बहिनी हो भनिदिन्छु. याद गर्नुहोस् उसको बुवा अब्राहमले पनि त्यस्तै झुट बोलेको थियो आफूलाई जोगाउनलाई. अनि त्यसैले यहाँ लेखेको छ, अनि त्यस ठाउँका मानिसहरूले उनलाई उनकी पत्नीको विषयमा सोधे अनि उनले भने तिनी मेरी बहिनी हुन्. तर पछि अभिमेलकले त थाहा पाएछ कहाँ उसको बहिनी, उसको श्रीमती पो रहेछ यो. अनि अभिमेलकले इसहाकलाई बोलाएर गाली गर्छ अनि अभिमेलकले भने तिमीले हामीसित गरेको यो के हो, किन झुट बोलेको हामीसँग, झन्डै मानिसहरू मध्ये कसैले तिमी पत्नीसँग कुकर्म गर्न सक्ने थियो र तिमीले हामी माथि दोष ल्याउने थियो. अनि उसले चाहिँ आफ्नो मानिसहरूलाई के भन्छ, अनि अबिमेलेकले आफ्ना सबै मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, जसले यस मानिसलाई वा उनकी पत्नीलाई छुला त्यो निश्चय नै मारिनेछ. यसबाट के बुझ्छन्, एउटा 10 आज्ञा नै नभएको अन्य जातिलाई चाहिँ के थाहा छ भने व्यभिचार पाप हो भनेर थाहा छ. अनि व्यभिचारको दोष दण्डनीय छ भनेर पनि थाहा छ. अर्को उदाहरण, पावल चाहिँ रोमको यात्रामा उसको जहाज भत्ताघुम्नु भएर माल्टा अथवा मेलिटा टापुमा उनीहरू उत्रे काठको टुक्राहरू सम्बन्धी पौडी खेल्दै, होइन, प्रेरित 28 अध्यायमा छ. अनि जाडोमा चाहिँ अब उनीहरू भिजेका छन्, पानी परेर, अनि उनीहरू चाहिँ आगो बाल्छन्. आगो बाल्दै गर्दा पावल पनि त्यहाँ छ, होइन, ऊ चाहिँ काममा सघाइरहेछ है. अनि त्यहाँ एउटा बिहालो साँप निस्केर आउँछ, हेर्नुहोस् है, किनभने त्यहाँ झिक्रामा त साँप पो बसिरहेको रहेछ. अनि जब पावलले एक बित्ता झिक्रा जम्मा पारेर आगोमाथि राखे तब एउटा बिखालु साँप रातबाट बाहिर निस्कियो र उनको हातमा टाँसियो. टाँसिएको मतलब चाहिँ उसलाई डोके भनेको, उसको होइन दाँतले चाहिँ यहाँ टाँसिहाल्छ. अनि त्यो टापुमा बस्ने आदिवासीहरू जो अन्य जातिहरू थिए हेरेछ, ओहो है, उनीहरूले के थाहा पाइसक्यो भने यो जहाजमा त कैदी नै कैदीहरू रहेछन्, रोममा लान लागेको है, अनि आँधीबेरीमा परेर उनीहरू चाहिँ जहाज बताबुङ्गो भएर यहाँ आइरहेछन् होइन। अनि उनीहरूले भने चाहिँ यो मान्छे खास हत्यारा रहेछ, त्यसैले सर्पले टोकेको यसलाई, न्यायले यसलाई उम्किन दिनु भएन दिएन भनेर उनीहरूले आपसमा कुरा गर्छ हेर्नुहोस् है। अनि जब ती आदिवासीहरूले त्यस भिखालु जन्तुलाई उनको हातमा झुन्डिरहेको देखे तब तिनीहरूले आपसमा भने यो मान्छे पक्कै ज्यान मारे रहेछ, समुद्रबाट उम्के तापनि न्यायले यसलाई जिउन नदिने रहेछ। हुन त एकछिनपछि त्यो सर्पले टोके पनि अनि उनीहरूले हेरिरहे अब मर्छ भनेर उनीहरूलाई थाहा थियो त्यो सर्प एकदम भिखालु, तर प्रभुले नै आश्चर्य कर्म गर्नुभयो, उसलाई त्यो बिख लागेन, उसको जीव सुन्निएर आएन, ऊ मरेन, अनि उसको उनीहरूको विचार त बदल्यो, ज्यान मारेर चाहिँ रहेनछ भनेर। तर एउटा विषयमा चाहिँ उनीहरूको मन बदलिएन, त्यो चाहिँ के भने ज्यान मारेर चाहिँ मृत्युदण्ड लायक हुन्छ भन्ने कुरा चाहिँ उनीहरूले ठिकै भनेको थिए, अनि त्यो विचार उनीहरूको बदलिए पनि थिएन, खालि पाल चाहिँ ज्यान मारेर रहन्छ भनेर मात्रै उनीहरूको निष्कर्ष भयो। देख्नु है, अन्य जातिहरूलाई पनि थाहा छ हत्यारालाई चाहिँ मृत्युदण्ड दिनुपर्छ। तर कहिले काहीँ विवेकले अलिक ठिक काम गर्दैन, जस्तो कि यो खण्डमा एकचोटि हामी पल्टौँ, पहिलो कुरन्थी आठ अध्यायमा जहाँ चाहिँ मूर्तिलाई चढाइएको चिजको बारेमा चाहिँ केही प्रश्नको जवाफ दिँदैछ पावलले कोरिन्थका विश्वासीहरूलाई। पहिलो कुरन्थी आठ अनि हामी एक पददेखि सरस्वती हामी पढ्नेछौँ सात पदसम्म। अब मूर्तिलाई बलिदान चढाइएका चिजहरूको विषयमा हामी जान्दछौँ, हामी सबैसँग ज्ञान छ। यो के भन्न खोजेको नि, खानुहुन्छ खानु हुँदैन त्यो हामीलाई थाहा छ है, तर उसले भन्छ ज्ञानले घमण्डी बनाउँछ, ज्ञान मात्र भएर पुग्दैन यस्तो विषयमा भन्दैछ, तर प्रेमले उन्नति गराउँछ। प्रेमद्वारा एउटा विश्वासीले काम गर्छ, ज्ञानले मात्र होइन। यो महत्वपूर्ण सिद्धान्त यहाँ सिकाउन लागिरहेछ पावलले। दुई पद, अनि कसैले म केही जान्दछु भनी सोध्छ भने त्यसले जस्तो जान्नु पर्थ्यो त्यस्तो अझै पटक्कै जानेको छैन। तर कसैले भनेको मतलब ज्ञान मात्र भएर पुग्दैन, फेरि सबै ज्ञान प्रेमको दायाँ र बायाँको सिमानाभित्र चाहिँ निर्धारित भएर प्रयोग गरिनुपर्छ। तीन पद, तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने ऊ उहाँद्वारा चिनिएको छ। देख्नुभयो, प्रेमद्वारा काम गर्ने कुनै विषय छ जसमा चाहिँ यो गर्नुहुन्छ कि हुँदैन। नयाँ विश्वासीहरूलाई कति यस्ता प्रश्नहरू हुन्छ, यो गर्नुहुन्छ कि हुँदैन। अनि जहिले पनि प्रेममा चाहिँ हामीले व्यवहार गरेर सिकाइनुपर्छ। चार पद, यसकारण मूर्तिहरूलाई बलि चढाएको चिजहरू खाने विषयमा हामी जान्दछौ, फेरि ज्ञान मूर्ति संसारमा केही पनि होइन र एक बाहेक अर्को कुनै परमेश्वर हुनुहुन्न, किनकि चाहे आकाशमा होस् चाहे पृथ्वीमा ईश्वर भनिनेहरू त छन्, भनेको मान्छेहरूले होइन सूर्यलाई ईश्वर मानिरहेछन्, पृथ्वीको चिजहरूलाई ईश्वर मानिरहेछन्, हो धेरै प्रभुहरू छन् मान्छेले मान्ने। छ पद, तर हाम्रा निम्ति चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुराहरू भएका छन् अनि हामी उहाँमा छौँ, अनि एकमात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू भएका हुन् अनि हामी उहाँद्वारा नै हौ। उहाँले नै हामीलाई सृष्टि गर्नुभयो, उहाँले नै हामीलाई बचाउनु भयो भन्दैछ पावलले। उहाँ मात्र हो एकमात्र परमेश्वर, तर सात पद पनि सबैमा त्यो के हुँदैन, ज्ञान हुँदैन। कुरा यहाँ आउँदैछ, अनि ज्ञान नभएकोले के हुन्छ, अब विवेक अब कमजोर हुन्छ, किनकि विवेकमा मूर्ति रहेको हुनाले कतिले यस घडीसम्म पनि यसलाई मूर्तिलाई चढाएको चिज सम्झी खान्छन् अनि उनीहरूको विवेक कमजोर भएर अशुद्ध हुन्छ। नि कुनै एउटा खानेकुरा चाहिँ त्यहाँ एउटा मान्छेले चाहिँ होइन आफ्नो धुप सुप बाल्यो गर्यो अनि त्यसपछि उसले बेच्न थाल्यो आफ्नो मासु. प्रायः मान्छेहरूले चाहिँ आफ्नो नित्य के गर्नुपर्ने त गर्छन् है, तर त्यसले चाहिँ त्यो मासुलाई बदल्ने होइन, त्यसलाई केही पनि गर्न सक्दैन त्यो. अनि उसले चढाएको त्यो त्यो छँदा पनि छैन त्यस्तो ईश्वर. तर एउटा व्यक्ति जो चाहिँ प्राय नयाँ विश्वासी अथवा एउटा झन् अविश्वासीले त साँच्चैको छ त्यहाँ एउटा होइन, एउटा झुटो ईश्वर पनि साँच्चैको छ भनेर उसको विवेक त त्यसै सोचिरहेको हुन्छ. अनि एउटा भर्खरै ख्रिस्टमा आएको व्यक्तिलाई पनि कति कुराहरू चाहिँ गर्नुहुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ धुकझुक भइरहेको हुन्छ. अनि उसको ऊ आत्मिक रूपमा कमजोर भन्न खोजे भने यहाँ, तर उसलाई चाहिँ जुन विषयमा त्यहाँ ठिक बेठिकको सवाल छैन, त्यो खाए पनि हुन्छ नखाए पनि हुन्छ, कैयौँ कुराहरू त्यस्तो छन्. तर कोही कोहीलाई चाहिँ उकार हुँदैन होला यो भइरहेछ होइन, उसको विवेकले चाहिँ वास्तवमा त्यहाँ उसले केही न केही छ त्यहाँ जस्तो उसले सोचिरहेछ. उसको विवेक चाहिँ उसले खायो भने चाहिँ अशुद्ध हुन्छ भनेको छ. अनि त्यसैले कोरिन्थको लागि यो सिकाउँदैछ, अभिन्नता चाहिँ अर्को छ, मूर्ति पूजामै भाग लिनु त कहिले पनि बाइबलले चाहिँ हामीलाई मूर्ति पूजाबाट भाग्यो भनेको छ. यही पत्रको 10 अध्यायमा होइन, कुनै पनि जे भइरहेको छ त्यसमा चाहिँ हामी उनीहरूसँग सहभागी भए जस्तो देखाउन चाहिँ कहिले पनि हुँदैन है, हामी मूर्तिबाट पुरै अलग हुनुपर्छ भन्ने छ. तर होइन 10 अध्यायमा हेऱ्यो भने होइन, मान्छे आयो अर्को हामी कसै घरमा गयौँ होइन, हामीलाई खाना राखिदियो, हामी के सोध्छौँ यो मूर्तिलाई चढाएको हो कि होइन भनेर सोध्छौँ हामी. हामीलाई भनेर केही नसोधिकन खाओ भने त्यो केही पनि फरक पर्दैन. तर उनले नै भने यो त मूर्तिलाई चढायो हो नि भनेर दियो भने उसको कारणले चाहिँ हामी खाँदैनौँ, हाम्रो कारणले होइन, हाम्रो विवेक सफा छ, हामी स्वतन्त्र छौँ है. त्यसैले यो चाहिँ कोरिन्थहरूलाई चाहिँ उनीहरूले बुझ्न सकिरहेको थियो नि, उनीहरूलाई सहायता गर्दैछ. त्यसैले विवेकले चाहिँ कहिले काहीँ ठिक काम गरेर आउँदैन. अनि जुन कुरामा चाहिँ स्वतन्त्र छ एउटा क्रिस्चियन, उसले सत्य जानेर, तर एउटा नयाँ विश्वास चाहिँ नहुन सक्छ. जस्तो कि उदाहरणको लागि म शङ्खुवासभा जाँदाखेरि चाहिँ मैले अचम्म कुरा के सुने भने, एक खालको राईहरूले चाहिँ बाख्राको मासु खाँदैन रहेछ. के हुन्छ र बाख्राको मासु खायो भने नि मर्छ अरे भने, अथवा हाँस्दै हुनुहुन्छ तर मर्दो रहेछ उनीहरू, मर्दो पनि रहेछ है. अनि तर विश्वासमा आएपछि उनीहरू स्वतन्त्र हुँदो रहेछ, यो केही पनि होइन, अनि उनीहरू चाहिँ मर्दैन. न पत्या सोध्नुहोस् त्यहाँ शङ्खुवासभाकाहरूलाई होइन, त्यो यतिसम्म असर पर्न सक्छ मान्छेको उमा विवेकमा है. अनि हाम्रो चिरी बगिचाकै गोपाली दाई याद छ है, उहाँ चाहिँ पहिला मानव धर्ममा लाग्नु भएको थियो, जसमा चाहिँ माछा मासु अन्डा पनि केही पनि नखाने उहाँले चाहिँ निकै वर्ष भइसक्यो परिवारसहित. अनि उहाँ ख्रिस्टमा आउनुभयो, तर पहिलाको त्यसले चाहिँ अहिले त्यो बेलासम्म पनि कति समयसम्म अहिले त मलाई यो थाहा छैन होइन, उहाँ मासु खान चाहिँ उहाँ चाहिँ यो यो चाहिँ खानु हुँदैन. त्यसैले त्यो स्वतन्त्र हुन समय लाग्छ कहिलेकाहीँ सत्यता जानेर, किनभने विवेक चाहिँ पहिलाको सूचनाले चाहिँ विवेक त्यो तराजु चाहिँ यस्तो भएको छ क्या है, पहिलाको सूचना अब सत्यताको सूचनाले चाहिँ अब ठिकमा ल्याउनु परिरहेछ. तर हाम्रो कर गर्नु हुन्न उनीहरूलाई, ए भइहाल्छ नि हेर्नुहोस् मैले खाएको देखा, उसलाई चोट पार्ने काम पनि हामीले गर्नु हुँदैन. अनि पावलले भन्छ एकजना कमजोर विश्वासी भाइलाई, जसको लागि ख्रिस्ट मर्नुभयो, मेरो खानेकुराले गर्दा उसलाई म ठेस खुवाउने, बरु सारा संसार रहन्जेलसम्म म बरु मासु पनि खाइदिँदैन यदि कसैलाई मैले बाधा हुन्छ भने. पावलले एकदम निस्वार्थ तरिकाले जिउँथे. अनि त्यसैले यो सन्दर्भ नै त्यही होइन, 10 अध्यायमा त्यो भन्दै जान्छ, एकचोटि पढाउन होइन. पहिलो कोरिन्थी 10:24 कुनै मानिसले पनि आफ्नै भलाइ नखोजोस् तर हरेकले अर्काको भलाइको खोज गरोस्. हेर्नुहोस् त्यो प्रेमको सिद्धान्त, खालि ज्ञान भएर हुँदैन प्रियहरू, ज्ञानले त घमण्डी बनाउँछ, अर्कालाई चोट पनि पार्छ. ए तिमीलाई थाहा छैन मलाई थाहा छ होइन, कहाँ भलाइ प्रेम साथ पावल यसरी जिराछ, पच्चिस पद मासुको बजारमा जे बिक्री हुन्छ विवेकको निम्ति केही सोधपुछ नगरिकन खाओ, किनकि पृथ्वी र यसको भरपूरी प्रभुकै हुन्, अनि विश्वास नगरे मध्ये कसैले तिमीहरूलाई निन्द गर्यो भने र तिमीलाई तिनीहरूले जाने इच्छा गर्यो भने र तिमीहरूले जाने इच्छा गर्यो भने तिमीहरूको अघि जे राखिन्छ विवेकका निम्ति केही सोधपुछ नगरिकन खाओ। तर कसैले तिमीहरूलाई एउटा मूर्तिहरूलाई बलिदान चढाएको चिज हो भन्यो भने त्यस बताउने मान्छेको खातिर र विवेकका निम्ति नखा, किनकि पृथ्वी र त्यसको भरपूरी प्रभुकै हुन्। कसको विवेक? मेरो होइन, उसको 29 पद। तर म भन्दछु तिम्रो आफ्नो विवेक होइन तर अर्को मान्छेको। मेरो विवेक त स्वतन्त्र छ, मैले सत्यता पाएर, तर उसको लागि, उसको भलाइको लागि, उसलाई ठेस नखुवाउन र गलत सन्देश नदिन, तब मेरो स्वतन्त्र अर्को मानिसको विवेकद्वारा किन जाँचिँदछ र? तर मैले धन्यवाद दिएर भाग लिएँ भने कुन कुराको निम्ति, जुन कुराको निम्ति म धन्यवाद दिन्छु त्यसका लागि मेरो बदनामी किन गरिन्छ त? मैले किन नखाने भन्दैछ? कारण यो हो भन्दैछ 31 पद। दुईटा कारण दिन्छ पावलले, एक छ 31 पद, यसकारण चाहे तिमीहरू खाओ, चाहे पिऊ, चाहे तिमीहरू जेसुकै गर, सबै कुरा परमेश्वरकै महिमाका निम्ति गर। प्रबन्ध बुझ्नेहरूले बुझेछ, हरेक कुरा परमेश्वरको महिमाको निम्ति हो। दोस्रो कुरा प्रेमले, 32 पद र 33, तिमीहरूले ठेस नखुवाओ न यहुदीहरूलाई न ग्रीकहरूलाई न त परमेश्वरको मण्डलीलाई, जसरी म पनि तिनीहरूले मुक्ति पाउन् भनेर मेरो आफ्नै फाइदा खोज्दिन तर धेरैको फाइदा खोज्दै सबै मानिसहरूलाई सबै कुरामा खुसी राख्दछु। केमा खुसी राख्दछु? ठिक बेठिकको कुरामा हो र? होइन, ठिक बेठिक त जहिले पनि हामी ठिकै रोज्नुपर्छ, तर जुन गरे पनि हुन्छ नगरे पनि हुन्छ त्यसमा नैतिक कुनै पनि सवालै छैन। वास्तवमा खालि ठिक जोक्न नजान्नेले मात्र हुँदैन भनिरहेछ अथवा हुन्छ भनिरहेछ, होइन, त्यस्तो सवालमा चाहिँ अरूलाई खुसी पारौँ भन्छ। बुझ्नुहुन्छ, यो क्रिस्चियन स्वतन्त्रताको नियममा चाहिँ हामी अर्काको भलाइ खोज्ने तरिकाले चाहिँ निर्णय गरौँ, आफ्नै भलाइ होइन। विवेकको कुरा गर्दैथ्यौँ, विवेकले कहिले काहीँ ठिक काम गर्दैन है। त्यसैले सत्यता जति जान्यौँ हाम्रो विवेकले त्यति नै काम गर्छ। साउल ले चाहिँ क्रिस्चियनहरूलाई मार्नै पर्छ भन्ठान्थ्यो, उसको विवेकले ठिक काम गरिरहेको थिएन, फरसी यहुदी है। तर पछि उसले महसुस गर्यो, मैले ठुलो भूलमा रहेछ, अन्जानमा गरे भनेछ त्यसैले उसले। अनि तर प्राय हाम्रो विवेकले ठिकै काम गरिरहेको छ। अब हामी चाहिँ मानिसको जिम्मेवारी के थियो त विवेकको प्रबन्ध अन्तर्गत हेर्न चाहिँ हामी अगाडि बढ्नेछौँ। उत्पत्ति 3:22 चाहिँ हामीले पल्टाउनु पर्ने हुन्छ। उत्पत्ति 3:22 अनि परमप्रभु परमेश्वरले भन्नुभयो, हेर मानिस हामी मध्ये एउटा झैं असल र खराब जान्ने भएको छ। उसले अब असल र खराब जान्ने भयो। उसले यो ज्ञान पाउने बित्तिकै उसले के पनि पायो? अब जिम्मेवारी पनि पायो। आफूसँग भएको ज्ञान अनुसार उसले चाहिँ असल गर्नुपर्छ अनि खराब चाहिँ गर्नु हुँदैन। उसको विवेकले जे समर्थन गर्छ त्यसलाई गर्ने, जे इन्कार गर्छ नगर्ने, उसको जिम्मेवारी नै हो। त्यसैले यसलाई विवेकको प्रबन्ध भनिन्छ। अनि हामी चाहिँ अर्को क्लासमा चाहिँ यसलाई अझ अगाडि बढाउनेछौँ, यो मानिसको जिम्मेवारी, विफलता र इन्साफ। हुन्छ, हामी प्रार्थना गरौँ। धन्यवाद प्रभु, हामीले विगतका इतिहासमा तपाईँले गर्नुभएको फरक उहाँले जातिसित गर्नुभएको भिन्न व्यवहारहरू र तर अहिलेसम्म पनि हामीसँग जुन विवेक छ त्यस सम्बन्धमा पनि बुझ्न पाइरहेको छौँ। हाम्रो बिचमा काम गरिदिनुहोस्। तपाईँको वचनको लागि, सत्यताको लागि, स्वतन्त्रताको लागि धन्यवाद छ। सत्य जान्नेछौ र तिमीलाई सत्यले स्वतन्त्र पार्नेछ भन्नुभएको छ। अनि तपाईँ पुत्र, परमेश्वरको पुत्रले हामीलाई स्वतन्त्र पार्नुभएको छ। अनि हामी धन्यवाद चढाउँछौँ, आशिष माग्दछौँ। यसपछिको समयहरू प्रभु येशूको नाममा हामी हस्त हामी 15 मिनट जतिमा जुट्नेछौँ। अब चाहिँ घाममा चार्जिङ गर्ने समय हो।